नमस्कार, म तारानाथ दाहाल। आजको फ्रिडम चौतारी पडकास्टमा म यहाँहरूसँग कुरा गर्दैछु खुला संसदबारे। अहिले हामी खुला संसदको बहसलाई लिएर सातै प्रदेशमा गइरहेका छौँ। प्रदेश सभाका माननीय सांसदहरू, त्यहाँको संसदका पदाधिकारीहरू, नागरिक समाज र मिडियाका अगुवाहरूको बिचमा खुला संसदको बहसलाई हामीले सात प्रदेशमा पुर्याएका छौँ। यस सिलसिलाको प्रारम्भ हामीले कर्णाली प्रदेशबाट गरेका थियौँ र कर्णाली प्रदेशमा खुला संसदको बहसमा अत्यन्तै उत्साहजनक सहभागिता भयो। खुला संसदको अवधारणा के हो र यसको अभ्यास हाम्रो देशमा कसरी भइरहेको छ भन्ने बारेको यो छलफललाई अगाडि बढाउनको लागि कर्णाली प्रदेशको छलफल कार्यक्रममा मैले एउटा प्रस्तुति दिएको थिएँ खुला संसदको अवधारणा र अभ्यास शीर्षकमा। सो प्रस्तुति म आजको पडकास्टमा यहाँहरूको बिचमा राख्न चाहन्छु।
एकैचोटि विषयमा प्रवेश गर्नका लागि सभामुखज्यू, हाम्रो प्रमुख सचिवज्यू, सचिवज्यूलाई लगायत सम्पूर्ण सहभागीज्यूहरूसँग के अनुमति चाहन्छु भने म अब यो संसदीय खुलापन के हो र यसको केही महत्त्वपूर्ण पक्षहरूको बारेमा चाहिँ प्रस्तुतिको लागि अनुमति चाहन्छु। हामी सबैलाई यो भन्नुपर्ने, छलफल गर्नुपर्ने विषय त होइन, तर कहिलेकाहीँ यस्तो कुरा रिइन्फोर्स गरिरहनु पर्दो रहेछ। संसद भनेकै जनताको संस्था हो, जननिर्वाचित मानिसहरूको एउटा निकाय जसलाई हामी सिर्जना गर्छौँ लोकतन्त्रमा, त्यो संसद हो। प्रदेशमा हाम्रो संसद छ, केन्द्रमा हाम्रो संसद छ, स्वरूपहरू फरक छन्। र यो पार्लियामेन्ट भन्ने चिज चाहिँ बहसको थलो हो। पार्लियामेन्ट भन्ने शब्द नै के हो भने बहस गर्ने, जस्तो भनौँ न हामीले चौतारी भने जस्तो हाम्रो विभिन्न प्रयोगहरू होला, त्यस्तै चाहिँ यसको पुरानो अर्थ खोज्दै गयो भने यो चाहिँ संवाद गर्ने, वाद विवाद गर्ने, छलफल गर्ने थलो हो। र त्यो थलो चाहिँ जनताको प्रतिनिधिहरू इलेक्सनबाट आउने र त्यहाँ छलफलहरू गर्ने, त्यहाँ विधि निर्माण गर्ने, त्यसले बजेट बनाउने, त्यसले नै सरकार निर्माण गर्ने, त्यसले नै सरकारलाई फेरि निगरानी पनि गर्ने जनताको तहमा। त्यसो भएकोले एक किसिमले संसदीय लोकतन्त्र जब हामी अभ्यास गर्छौँ, एउटा प्रतिनिधिमूलक लोकतन्त्रको जब अभ्यास गर्छौँ भने सारा त्यो त्यसको केन्द्रबिन्दु चाहिँ संसद नै हुन पुग्छ। त्यहाँ नै जनताको आकाङ्क्षा, जनताको चाहनाहरूको प्रतिबिम्ब त्यो हो र त्यसले एउटा वैधता यस्तो लिएर आएको छ, त्यसले सरकार बनाउँछ, नियन्त्रण गर्छ, सरकारले ठिक गर्यो गरेर त्यो सारा गर्छ। यो संसद सबल, सक्रिय र चुस्त हुनु चाहिँ एउटा डेमोक्रेसीको जीवन्तताको लागि अपरिहार्य हो। त्यसले नै एउटा समग्रमा चाहिँ हाम्रो लोकतन्त्र कस्तो हो, हाम्रो राज्य प्रणाली कस्तो हो भन्ने कुराको काम चाहिँ त्यसको फङ्सनले, त्यसको पर्फर्मेन्सले नै निर्धारण गर्छ। तर अहिले विश्वव्यापी रूपमा के भयो त भन्दाखेरि यहाँ मात्र होइन, हाम्रो देशमा मात्र होइन, संसारभरि नै रिप्रेजेन्टेटिभ डेमोक्रेसी, प्रतिनिधिमूलक शासन प्रणाली अवलम्बन गरिएका देशहरूमा प्रतिनिधिहरूप्रतिको जनताको विश्वासमा प्रश्नहरू उठेको छ। हामी भोट हालेर त पठाउँछौँ, तर अनेकौँ गुनासा, अनेकौँ अविश्वास, अनेकौँ फ्रस्ट्रेसन्सको यो स्वरूपहरू चाहिँ विभिन्न तहमा हामी देख्छौँ। तर त्यो फ्रस्ट्रेसनलाई राखिराख्यो भने त फेरि हामीसँग विकल्प पनि छैन। जनताले प्रतिनिधिमूलक लोकतन्त्र चलाउने भनेको भोट हालेर प्रतिनिधि पठाउने हो र त्यही संसदले नै नीति कानुनहरू बनाउने हो र त्यसले नै सरकार बनाउने हो, त्यसले नै सरकारको नियन्त्रण गर्ने हो। हामीसँग अर्को अल्टरनेटिभ, बेटर अल्टरनेटिभ पनि त्योभन्दा नहोला। यस्तो अवस्थामा चाहिँ हामीले गर्ने के त भन्दा यो पार्लियामेन्टलाई बढीभन्दा बढी फङ्सनल बनाउनु, पर्फर्मेन्स यसको राम्रो बनाउनु चाहिँ त्यो खुला हुनु पर्यो। नागरिकहरू चाहिँ को सहभागिताको त्यसमा अझ बढी गुनासोहरूको अथवा उहाँहरूको चाहनाहरूको प्रतिनिधित्व हुनको लागि त्यसले चाहिँ एउटा खुला अभ्यासमा संसद जानु पर्यो। पार्लियामेन्टको प्रभावकारिता बढाउनको लागि एउटा नयाँ कन्सेप्टको रूपमा, विश्वव्यापी रूपमा संसदको हामीसँग विकल्प छैन, तर संसद प्रति अथवा प्रतिनिधिमूलक प्रणाली प्रति मान्छेमा निराशा पनि छ। मान्छे यो निराशालाई घटाउने विभिन्न उपायहरू मध्ये पार्लियामेन्टलाई नै बढीभन्दा बढी जनताको नजिक र जनताले चाहिँ पत्याउने, जनताले विश्वास गर्ने, जनताले आशा गर्ने ठाउँ बनाउनुको सँग विकल्प छैन। त्यसको लागि नै यो खुला संसद भन्ने एउटा धारणा अगाडि आए र पार्लियामेन्ट किन खुला हुनुपर्छ भन्नेमा हामी छलफल जाउँला। तर खुला संसदको अर्थ चाहिँ के हो भने यहाँ जनताको सहभागिता, भोट हालेर पाँच वर्षमा पठाएपछिको एउटा त औपचारिक हाम्रो सहभागिता, राजनीतिक सहभागिता त हुनै भयो, फेरि नेक्स्ट चुनावमा जनताले त्यसको चाहिँ मूल्याङ्कन गर्ने पनि हुने नै भयो। त्यो प्रक्रियाले मात्र पुगेन, उनीहरूको सहभागिताका अरू अवसरहरू सिर्जना गरिनु पर्यो, अरू तहहरू खोजिनु पर्यो। त्यसका लागि चाहिँ कसरी गर्न सकिन्छ त भन्दा संसदका सूचनाहरू, संसदको क्रियाकलापहरू, संसदका गतिविधिहरू बढीभन्दा बढी पारदर्शी बन्नु पर्यो र अरू संयन्त्रहरू पनि हामीले त्यहाँ चाहिँ विकास गर्नु पर्यो भन्ने अवधारणा नै खुला संसद। त्यसैले कुनै नयाँपन त्यो कुरा होइन, एउटा नयाँ टर्मिनोलोजी आयो, एउटा शब्द यस्तो त्यसलाई सिर्जना गरियो कि
ओपन पार्लियामेन्ट, पार्लियामेन्ट मात्र भन्न नपुगेर ओपन पार्लियामेन्ट भनेर आज्यो। हुन त लोकतन्त्रमा दुईटा संरचनाहरू, हाम्रो संसद र सर्वोच्च अदालत अथवा न्यायालय जहिले पनि जनताको लागि खुला नै हुन्छ। कार्यकारीका सडेन कुराहरू छुट्टै भए पनि न्यायपालिका र व्यवस्थापिका जहिले पनि नागरिकलाई खुला नै हुन्छ भन्ने यसको आधारभूत सिद्धान्त नै हो। तर त्यसको बावजुद पनि हाम्रा व्यवहारमा, कार्यशैलीमा, काम गर्ने सन्दर्भमा त्यसमा कयौं हाम्रा चाहिँ खुलापनका लागि गरिनुपर्ने कामहरू हामीले नगरेको हुन सक्छ। त्यसैले यो कुरा गर्नको लागि नै खुला संसदको चाहिँ सोच अगाडि आए। म फेरि यहाँहरूलाई भन्न चाहन्छु, संसदप्रति विश्वास बढाउन, संसदप्रति जनताको भरोसा बढाउन र संसदको प्रभावकारितालाई अझ बढी सार्थक बनाउन नै खुला संसदको एउटा अवधारणा अगाडि आएको। अब हामी सबैलाई थाहा छ, संसद भन्ने बित्तिकै हामी जुन अभ्यास अहिले गरिरहेका छौँ त्यसको स्वरूपको बारेमा मैले बहस गर्न यहाँ भनिराख्नु पर्दैन। विभिन्न देशमा पार्लियामेन्टका विभिन्न तरिकाहरू छन्। एउटा ब्रिटिस मोडलको पार्लियामेन्ट्री फङ्सन, जसलाई हामी संसदीय लोकतन्त्र भन्छौँ, अर्को संसदहरूको पनि स्वरूप छ, जस्तो अध्यक्षात्मक देशहरू अमेरिकाको भन्ने हो भने कार्यकारी जनताबाट निर्वाचित गरेको हुन्छ, तर संसद चाहिँ छुट्टै छ, जुन संसदले सरकार बनाउँदैन। संसदका संसारभरि दुईटा मोडल हो, एउटा जुन संसदले सरकार पनि बनाउँछ, सरकारलाई नियन्त्रण पनि गर्छ, कानून पनि बनाउँछ, बजेट पनि पारित गर्छ, त्यो पुरै गर्छ, त्यो संसदीय लोकतन्त्रमा। अर्को छ यो इलेक्टेड प्रेसिडेन्ट भएको लोकतन्त्रमा चाहिँ संसदले नियन्त्रण मात्रै गर्छ, बजेट बनाउँछ, नीति बनाउँछ, नियन्त्रण गर्छ, तर सरकार बनाउँदैन, सरकार फेर्दैन। यो दुईटा फरकहरू हो, तर यो समग्रमा फङ्सन एउटै नै हो। अब यसरी हामीले हेर्दा संसदको चारवटा मुख्य तत्त्वहरू आउँदो रहेछ। म अब एकैचोटि विषयमा जान चाहन्छु। एउटा हेऱ्यो भने यसको ह्युमन रिसोर्स, मानव संसाधन। संसद भनेकै कसको सभा भन्दा सांसदहरूको सभा, त्यहाँ सांसदहरू हुनुहुन्छ एउटा प्रमुख स्टेक होल्डर्स। तर सांसदहरू मात्रै भएर त सभा चल्दैन, संसद चल्दैन, त्यसका लागि चाहिँ संसदको सचिवालय चाहिन्छ। एउटा इफेक्टिभ फङ्सनको हुने पार्लियामेन्टमा एउटा कर्मचारी, स्टाफ, सेक्रेटरिएट त्यो हुन्छ। र पार्लियामेन्टले जहिले पनि सर्वसाधारण नागरिकहरू, आम नागरिकहरू, आम सर्वसाधारणहरू चाहिँ मेरो पार्ट हो नै भनेर, जसरी पार्लियामेन्टेरियन जसले सर्वसाधारणको प्रतिनिधित्व गर्नु त हुन्छ, उहाँहरू प्रतिनिधित्व हो, त्यति भए त पुगिहाल्यो नि, पार्लियामेन्टेरियन र कर्मचारी भएपछि त पुगिहाल्यो नि भन्ने सोच पनि एक ठाउँमा पुरानो पुरातन सोच थियो। तर पार्लियामेन्टले पिपुललाई जहिले पनि आफ्नो पार्ट अफ द हाउस नै ठान्नुपर्छ भनेर चाहिँ भनिन्छ। त्यसै गरी प्रोसेसको कुरा गर्यो भने पार्लियामेन्टको हेर्ने बित्तिकै पार्लियामेन्ट एउटा मर्यादामा चल्छ। पार्लियामेन्टका आफ्नै विशिष्ट किसिमका नियमहरू हुन्छन्, प्रक्रियाहरू विशिष्ट किसिमका हुन्छन्, सभा सञ्चालनका तरिकाहरू फरक हुन्छन्, विधेयक डिल गर्ने प्रक्रियाहरू हुन्छन्, बजेट पारित गर्ने प्रक्रिया हुन्छन्, जो एउटा आफैमा एउटा के भनिन्छ भनेदेखि सुसंरचित प्रक्रियाहरूको एउटा ठाउँ हेर्नु पर्यो भने तपाईँले पार्लियामेन्टको प्रोसेस भन्छ। तपाईँहरू कतिजना जेसिसमा अरू केही संस्थाहरूमा हेर्नुहुन्छ नि, पार्लियामेन्ट्री अभ्यासहरू गरिन्छ, बैठक कन्डक्ट कसरी गर्ने भन्दा संसदबाट सिक्ने भनिन्छ। भनेको बैठक कसरी गर्ने, छलफल कसरी गर्ने, एजेन्डाहरू कसरी पास गर्ने, विमतीहरूलाई कसरी घटाउने, फरक फरक सोचहरूलाई कसरी एक ठाउँ ल्याउने, यी सबै कुरालाई समेट्ने एउटा सुविचारित प्रक्रिया जुन लोकतान्त्रिक विधि हुन्छ, र त्यो हर क्षणमा चाहिँ त्यसले चाहिँ एउटा लोकतन्त्रलाई सुनिश्चित गर्छ, त्यो प्रक्रिया पनि यसमा चाहिँ आउँछ। पार्लियामेन्ट भन्ने बित्तिकै फेरि पूर्वाधारको कुराहरू पनि आउँछ। र अहिले खुला पार्लियामेन्टको जब हामी कुरा गर्छौँ भने पूर्वाधारहरूको कुरा गर्दा भवनको, हलको, बैठक कक्षहरूको, मिटिङ रुमहरूको मात्रै कुरा आउँदै, त्यो पार्लियामेन्टभित्र चाहिँ प्रत्यक्ष प्रसारण गर्ने ठाउँहरू कस्ता छन्, पत्रकारहरूको ग्यालरी रुमहरू कस्ता छन्, अहिले आधुनिक सफ्टवेयरहरूको कस्तो प्रयोग गरेका छौँ, त्यसलाई कसरी हामीले सुसङ्गठित बनाएका छौँ भन्ने कुराहरू आउँछ। र अर्को कुरा भनेको इन्फर्मेसन्सहरू, डेटाहरू, डकुमेन्ट्सहरू, जुन असाध्यै महत्त्वपूर्ण कुरा आउँछ पार्लियामेन्टको, यी कुराहरू हेरिँदो रहेछ अरू धेरै तत्त्वहरूमध्ये। त्यसो भए खुला संसद भनेर हामी जे भन्छौँ त्यसमा के हुन्छ त, यो नभने पनि संसद हुनेकै हो, संसद पारदर्शी नै हुन्छ, संसद जवाबदेही नै हुन्छ, संसदीय प्रक्रियाहरूमा नागरिक सहभागिता विभिन्न ढङ्गले गरिएकै हुन्छ। संसदको बैठक हेर्न नागरिकलाई आउन दिने, संसदका विधेयकहरूमाथिको छलफलमा नागरिकहरूको प्रतिक्रियाहरू, त्यहाँ भेन्टिलेट हुने ठाउँ दिने, लबिस्टहरूलाई आउन दिने, जनतासँग परामर्श गर्न जाने फिल्डमा बारम्बार विभिन्न मेकानिजमहरू जसलाई हामी नागरिक सहभागिता। त्यसै गरी पार्लियामेन्ट भनेको जनताको सबैभन्दा प्रमुख प्रतिनिधि संस्था, त्यसैले त्यसले नै सोसाइटीलाई चाहिँ बाटो देखाउँछ। त्यो भएकोले त्यहाँ त्यसले जुन इन्टिग्रिटी भनौँ न, त्यसको सदाचार, त्यसको आचरण, त्यसका मोरल फङ्सन्सहरू, नैतिकताको केन्द्र त्यो बन्यो भने न, त्यसले चाहिँ कानुन पनि नैतिक बान बन्ने भयो, नीति पनि नैतिक बान बन्ने भयो, समाजलाई पनि नैतिक बाटो देखाउन सक्ने भन्छ त्यही केही पक्षहरू हुन्छन् जुन आचरण र नैतिकताको अभ्यासका पक्षहरू यी चाहिँ ओपन पार्लियामेन्टभित्र विशेष गरी आउने कुराहरू चाहिँ यिनै हुन् र यसरी हेर्दाखेरि के हेरिँदो रहेछ त भन्दाखेरि जुन संसदले खुला संस्कृतिको प्रवर्धन गर्ने पोलिसिजहरू प्र्याक्टिसहरू अथवा संयन्त्रहरू बनाएको छ कि छैन त्यस किसिमको नीतिहरू बनाएको छ कि छैन अभ्यासहरूलाई त्यसरी प्रवर्धन गरेको छ कि छैन भन्ने कुरा यसको एउटा क्षेत्र मानिँदो रहेछ त्यसै गरी यो सूचनाहरूको डिसिमिनेसन गर्ने इन्फर्मेसन्सहरू प्रोएक्टिभली चाहिँ पब्लिकलाई दिइरहने विभिन्न ढङ्गले गर्ने कुराहरू त्यसप्रतिको कमिटमेन्ट कस्तो छ ती कुराहरू यसमा हेरिन्छ त्यसै गरी सूचनाको पहुँच सूचनाहरू त व्यवस्थित गरेर राखिएको होला तर त्यसमा पहुँच मान्छेले बुझ्ने किसिमको सूचना छ कि छैन चाहेको बेला प्राप्त गर्न सक्ने अवस्था छ कि छैन सहज प्रक्रियाहरू बनाइएको छ कि छैन सरल ढङ्गले सूचनाहरूलाई व्यवस्थापन गरेको छ कि छैन आम जनताले आफ्नै घरमा आफ्नै टिभीको सेट अगाडि आफैले रेडियो सुनिरहँदा आफूले खेतमा काम गरिरहँदा कहाँ के हो त्यो अवस्थामा उनीहरूको पहुँचको सहजीकरण कस्तो त्यसै गरी अहिलेको जमाना भनेको सूचना प्रविधिको जमाना हो भनेपछि सूचना प्रविधिले हामीलाई धेरै सहयोग पुर्याएको छ परम्परागत हाम्रा माध्यमहरू भन्दा नयाँ किसिमले भन्छ त्यसको अभ्यास कुन रूपमा भएको छ र नागरिकको कन्टिन्यू तपाईँको चाहिँ संलग्नताले त्यसलाई कति पृष्ठपोषण गरिरहेको छ भन्ने विषयहरू चाहिँ यसमा हेरिँदो रहेछ अब किन त यो पारदर्शी हुनुपर्ने भन्दा यो भन्न पर्ने त कुरै होइन किनभने को सांसदले राम्रो कुरा गरेको छ को सांसदले राम्रो काम गरेन को सांसदले एकदमै राम्रो काम गर्यो जनताले मूल्याङ्कन कसरी गर्ने जनताले अर्कोचोटि कसरी छान्ने आफ्नो प्रतिनिधिबारे धारणा उनीहरूले कसरी बनाउने त्यसका लागि त उनीहरूले थाहा पाउनै पर्यो उनीहरूले जान्नै पर्यो त्यसको लागि चाहिँ संसद पारदर्शी भएन भने त उहाँहरू बैठकमा कति दिन आउनुभयो कुन विधेयकमा उहाँहरूले कस्तो संशोधनहरू राख्नुभयो कुन मुद्दामा उहाँहरूले कस्तो विचारहरू व्यक्त गर्नुभयो कुन सन्दर्भमा उहाँहरूले के निर्णय लिनुभयो यी यावत कुरा भएन भने जनताले चाहिँ उहाँहरूलाई मूल्याङ्कन गर्न सक्दैन त्यो कुरा थाहा भएन भने अर्को सबै जनता पार्लियामेन्टमा आउनु त सक्दैन पार्लियामेन्टमा सहभागी भइरहनु पनि उनीहरू सक्दैन फिजिकल्ली भनेपछि विभिन्न ढङ्गले त्यो पारदर्शी भयो भने उनीहरूले मेरो पार्लियामेन्टमा मेरो आवाज त्यहाँ प्रतिबिम्बित भइरहेछ मेरा कुराहरू पार्लियामेन्टले छलफल गरिरहेछ मेरा इस्युजहरूमा पार्लियामेन्टले नीति बनाइरहेछ कानुन बनाइरहेछ या उसले चाहिँ मेरो कुनै न कुनै रूपमा चाहिँ उसलाई सन्तुष्ट हुने काम गरिरहेछ भन्ने कुराको महसुसीकरण हुनको लागि पनि पारदर्शी भयो भने मात्रै त्यहाँ चाहिँ त्यसले काम गर्न सक्ने हुन सक्छ र पार्लियामेन्टेरियनहरू मैले अघि नै भने हामी एउटा विशेष गरी नै रिइन्फोर्स के गर्न चाहन्छौँ भनेदेखि 5 वर्षमा भोट हालेर प्रतिनिधिमूलक लोकतन्त्र जुन चल्दै आएको हो त्यो प्रतिनिधिमूलक लोकतन्त्रमाथि धेरै प्रश्नहरू उठ्यो एकचोटि भोट हाल्ने फेरि 5 इयर्सपछि मूल्याङ्कन गर्ने जनताले त्यस कारण यो 5 वर्षमा भोट हाल्ने लोकतन्त्रप्रति मान्छेको एक किसिमको भरोसा उठ्दै गयो त्यसो भएकोले यो त्यसो भए चुनाव हरेक वर्ष त चुनाव हुन सक्दैन अथवा हरेक महिना त चुनाव हुन सक्दैन हरेक मुद्दामा त चुनाव हुन सक्दैन विकल्पमा के त भन्दा अरू किसिमका मेकनिजमहरू अरू किसिमका संयन्त्रहरू परिकल्पनाहरू गरियो तरिकाहरू विकास गरियो त्यसो भएकोले त्यो तरिकामध्ये एउटा मूल तरिका के हो भने नागरिक समाजले जनताको बिहाफमा अगुवाई गरेर पार्लियामेन्टेरियनहरूको निगरानी गर्नुपर्छ हाम्रा पार्लियामेन्टेरियनहरूले कसरी काम गरिरहनु भएको छ नागरिक समाजले त्यसको चाहिँ निगरानीको भूमिका खेलिदिनुपर्छ उहाँहरूको मूल्याङ्कन गर्ने उहाँहरूका विश्लेषण गरिदिने त्यसबारेमा चाहिँ एउटा मिडिएटरको रोल गरिदिने त्यो निगरानीको भूमिका नागरिक समाजले गर्नुपर्छ तर नागरिक समाज आफैले त्यो निगरानी गरिदिनको लागि पनि त सूचनामा त पहुँच चाहियो थाहा पाउनु पर्यो डेटाहरूमा एक्सेस हुनु पर्यो त्यो सबै कुरा भएन भने नागरिक समाजले फेरि पार्लियामेन्टेरियनलाई न्याय गर्न सक्दैन पार्लियामेन्टेरियनको बारेमा मिडियाले र नागरिक समाजले जनतालाई यथार्थ अवस्था बताउन सक्दैन त्यसले के हुन्छ त भन्दा झन् बढी अन्यल सिर्जना हुन्छ त्यहाँ निगरानीको पक्ष त कमजोर हुन्छ हुन्छ डेमोक्रेसीप्रति नै सिस्टमप्रति नै पार्लियामेन्टप्रति नै एउटा फेरि अर्को थप वितृष्णाको चाहिँ हुनसक्छ त्यसो हुनाले त्यो एउटा विश्वास नागरिकलाई प्रतिनिधिप्रतिको विश्वास बढाउन र पार्लियामेन्टको गरिमा र मर्यादालाई जहिले उचो राख्न चाहिँ नागरिक समाजले निगरानीलाई निरन्तर गर्नुपर्छ हाम्रो देशमा चाहिँ पार्लियामेन्टप्रति सिभिल सोसाइटीको निगरानी चाहिँ अभ्यास खास छैन हाम्रो यहाँ नेपालको नागरिक समाजले मिडियाले डे टु डे रिपोर्ट त गर्छ तर संस्थागत रूपमा स्पेसलाइज गरेर पार्लियामेन्टप्रति निगरानी गर्ने नागरिक समाज चाहिँ अहिलेसम्म हाम्रो देशमा त्यति धेरै विकास भएको छैन त्यसो हुनाले के छ त भन्दा सांसदहरूले नै नागरिकको त प्रतिनिधि गरेर सरकारलाई निगरानी त गर्नुहुन्छ तर सांसदहरूलाई मिडियाले आफ्नो हिसाबले रिपोर्ट त गर्ला तर अझै पार्लियामेन्टेरियनहरूलाई पनि चेक गर्ने त्यस्तो एउटा चाहिँ सिस्टम्सहरूको बिना चाहिँ के भयो त भन्दा हामीले एउटा जवाबदेहिता र एउटा मर्यादा र गरिमा पूर्ण पार्लियामेन्टको फङ्सन चाहिँ अझै सिर्जना गर्न सकिरहेको छैनौँ यो हाम्रो कार्यक्रमको एउटा उद्देश्य चाहिँ हाम्रो जुन संसदीय अभ्यास हामी केन्द्रमा गरिरहेछौँ, प्रदेशमा गर्दैछौँ, लोकल गभर्मेन्टमा गर्छौँ, यी तिनै तहमा इलेक्टेड पार्लियामेन्टेरियनहरू, इलेक्टेड विधायकहरू, इलेक्टेड जनप्रतिनिधिहरूलाई नागरिकले आफ्नो आँखाले सधैँभरि निगरानीमा राख्नुपर्छ भन्ने सन्देश पुर्याउनु पनि हो। त्यसका लागि चाहिँ यो अत्यन्तै जरुरी यो खुला संसदको धारणा चाहिँ आएको हो। यसै गरी हजुरको नैतिक आचरणको कुरा गर्यो भने हाम्रो विभिन्न छ पार्लियामेन्टेरियनहरूको नैतिकता कस्तो हुने, उहाँहरूको आचरणको क्षेत्रहरू के हुने भन्ने बारेमा विभिन्न अभ्यासहरू छ। हाम्रो देशमा पनि हाम्रो नियमावलीहरूले, प्रदेश सभाको नियमावली, हाम्रो राष्ट्रिय सभाको नियमावली, प्रदेश सभाको नियमावलीले आचरणका केही बैठकको चाहिँ कन्डक्ट गर्ने तरिकाहरू, बोल्ने तरिकाहरू, अभिव्यक्ति स्वतन्त्रताको तरिकाहरू, यी सबै बारेमा केही न केही आचरणको केही खिचेको छ। तर त्यसले अझै व्यापकता जरुरी छ। हामी कहाँ चाहिँ सांसदहरूको छुट्टै आचार संहिता घोषणा भएको छैन, यो जरुरी छ। त्यसको लागि के त के हुँदो रहेछ त भन्दा, यो चारवटा पाँचवटा विषय चाहिँ पार्लियामेन्टेरियनहरूको आचरण व्याख्या हुनुपर्ने क्षेत्र रहेछ। एउटा भनेको लोकतन्त्र, मानवाधिकार र विधिको शासनको रक्षा गर्ने प्रमुख दायित्व कसको हो भने पार्लियामेन्टेरियनहरू, डेमोक्रेसी जोगाउने, ह्युमन राइट्सको रेस्पेक्ट गर्ने र रुल अफ ललाई यथार्थमा ल्याउने, यो मूल दायित्व जनताले उहाँहरूलाई दिएको भने त्यसप्रतिको कमिटमेन्ट चाहियो। लोकतन्त्रप्रतिको, मानवाधिकारप्रतिको, विधिको शासनप्रतिको प्रतिबद्धता झल्किने, त्यसका लागि काम गर्ने एउटा आचरणका नियमहरू चाहिँ बन्नुपर्ने आवश्यकता रहेछ। त्यसै गरी जनचाहनाको सम्बोधन गर्नु नै उहाँहरूको ड्युटी हो। के भनिन्छ भने जनताको आवाज हो पार्लियामेन्टेरियनहरू, जनताको बोल दिने मुख हो। त्यसैले त्यो जनताको चाहनालाई उहाँहरूले अधिकतम, जहिले पनि म प्रतिनिधित्व गर्छु, म जहिले पनि त्यो कुरालाई मुखरित गर्छु, म जहिले पनि त्यो कुरालाई प्रतिनिधित्व गर्छु जनताको भावनालाई, चाहनालाई भन्ने कुराको प्रतिबद्धता र त्यसलाई इन्स्योर गर्ने किसिमका केही आचरणका नियमहरू हामीलाई चाहिँदो रहेछ। त्यसै गरी सार्वजनिक सदाचारको, अब हामी सदाचारको कुरा गरिराखेको छौँ, हामी करप्सनको कुरा गर्छौँ, सामाजिक मूल्यहरू खत्तम भएर गए भन्ने कुराहरू गर्छौँ, हाम्रो भ्रष्टीकरण हुँदै गयो सोसाइटी भन्छौँ, तर फेरि अर्कोतर्फ फर्केर हेऱ्यौँ भने हामी त्यसका लागि रोल मोडल बनिरहेका छैनौँ कि, हामीले नै समाजलाई त्यो एउटा दिशाबोध गर्ने आचरण र व्यवहारहरू दिन सकिरहेका छैनौँ कि, हाम्रै क्रियाकलापले समाजलाई गलत बाटोतर्फ पो लगिरहेको छ कि। त्यसो भएकोले त्यो इलेक्टेड रिप्रेजेन्टेटिभसँग त्यो दायित्व रहेछ, उहाँहरू एउटा फर द टाइमिङ 5 वर्षको लागि जनताको नेता मात्रै होइन, त्यो सभ्यताकै नेता हो, उहाँ समाजकै नेता हो। तपाईँले 5 वर्षमा एउटा सभ्यतालाई, समाजलाई कहाँ लाने, तपाईँमा भर पर्छ भनेपछि त्यो कुराहरू पनि एउटा चाहिँ रहेछ। अर्को क्षेत्र भनेको चाहिँ व्यवसायिक कार्य सम्पादन। पार्लियामेन्टेरियनको मूल व्यवसायिक कार्य सम्पादन भने के भन्दा, राम्रो कानुन बनाउन सक्ने, राम्रो बजेट बनाउन सक्ने, सरकारलाई जहिले पनि नियन्त्रण गर्न सक्ने, ठिक बाटोमा लिएर हिँड्न सक्ने, जनताको इस्युजहरूमा बोल्ने, आफ्नो व्यवसायको कुरा मात्रै, आफूले लगानी गरेका कामको मात्रै अथवा आफ्नो कम्पनीको हित हुने किसिमका कानुन बनाउने मात्रै होइन। त्यसो भएकोले त्यो एउटा सदाचारका, एउटा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट घोषणा गर्ने र राम्रो पार्लियामेन्टेरियनको काम, पार्लियामेन्टेरियन भएर जाने तर पार्लियामेन्टमा कहिले नबोल्ने, पार्लियामेन्टेरियन भएर जाने कुनै विधेयक कहिले पढ्दै नपढ्ने, पार्लियामेन्टेरियन भएर जाने कहिले भनेको पर्फर्मेन्स के त भने, पार्लियामेन्टेरियन भनेको को जुन व्यवसायिक कर्महरू, त्यो व्यवसायिक कर्महरूप्रतिको कमिटमेन्टको चाहिँ आचरण चाहिँ चाहिने। त्यसै गरी तपाईँको हाम्रो समाज, हामी यो विश्व व्यवस्था नै, विश्व नै, जगत नै एउटा विविधताले भरिएको छ र देश पनि विविधताले भरिएको छ, हाम्रो प्रदेश पनि विविधताले भरिएको, हामीका विभिन्न किसिमको डाइभर्सिटी, विभिन्न विचारहरू छ, विभिन्न दलहरू छन्, विभिन्न समूहहरू छन्, यी सबै कुराहरूको एउटा चाहिँ त्यो प्लुरलिस्टिक एउटा बहुलवादी विविधतालाई आत्मसात गरेर, त्यो सबैलाई रेस्पेक्ट गरेर, त्यसलाई सम्मान गर्ने र त्यसलाई समग्र लिएर जाने कुराको एउटा आचरणका नियमहरू पनि यसमा चाहिँ चाहिँदो रहेछ। र यसरी हेऱ्यो भने यो कसरी यो आएछ त, यो खुलापनको, संसदीय खुलापनको दृष्टिकोण विश्वभरि भन्दा, पार्लियामेन्टेरियनहरूको एउटा विश्वव्यापी संस्था छ जसलाई हामी अन्तर्व्यवस्थापिका सङ्घ भन्छौँ। संसारभरिको संसदको सङ्घ हो यो, संयुक्त राष्ट्र सङ्घ भन्दा पनि पहिला खुलेको, जसको हामी पनि सदस्य छौँ नेपाल पनि। त्यसले चाहिँ यो लोकतन्त्रको एउटा घोषणा पत्र 1997 लोकतन्त्र, लोकतन्त्र त भनिन्छ तर के हो त लोकतन्त्र, लोकतन्त्रको बारेका बुझाइहरूमा एकरूपता आओस्, लोकतन्त्रका साझा मूल्यहरू परिभाषित हुन् र लोकतन्त्रका केही मौलिक सिद्धान्तहरू घोषित होस् र विश्वव्यापी रूपमा स्वीकार होस् भनेर उनले चाहिँ पहिलोचोटि 1997 भनेको धेरै वर्ष भएको छैन, हजुरको 22-23 वर्ष हो, त्यो बेलामा एउटा विश्वव्यापी घोषणा पत्र जारी गर्यो लोकतन्त्रको र त्यहाँ चाहिँ पार्लियामेन्टको ओपननेसका प्रिन्सिपलहरू त्यसले लेट आउनु भयो। त्यसपछि यो सङ्घ छ उसले पनि एउटा चाहिँ संसदीय खुलापन सम्बन्धी डिक्लेरेसन त्यसपछि ल्याए। कस्तो हुनुपर्छ पार्लियामेन्टको खुलापन भनेको के हो, त्यसमा के के विषय समेटिनुपर्छ, कस्तो हुनुपर्छ भन्ने बारेमा। यसै गरी अरू नियमहरू पनि आयो र पछिल्लो समूहमा हेऱ्यो भने ओपन पार्लियामेन्ट वर्किङ ग्रुप, यो ओपन गभर्मेन्ट पार्टनरसिप भन्ने विश्व संस्था छ एउटा, त्यो संस्थामा अहिले 79 देशहरू सदस्य भएका छन् र त्यो 79 देशका संसदका सदस्यहरू त्यो वर्किङ ग्रुपमा प्राय सहभागी हुने गर्नुहुन्छ र त्यसले पनि एउटा चाहिँ 2013 यो संसदीय खुलापन कार्य समूहको आफ्नो एउटा चाहिँ घोषणा लिएर आएको छ। यसरी विश्वभरि अहिले चाहिँ ओपन पार्लियामेन्ट .org नेटवर्क भन्ने यो ई नेटवर्कमा सबै यहाँहरू प्रदेशसभाका सदस्यज्यूहरूले पनि यो नेटवर्कको चाहिँ आफू मेम्बर बन्न सक्नुहुन्छ। यो संसारभरिका पार्लियामेन्टेरियनहरू चाहिँ यो इलेक्ट्रोनिक नेटवर्क हो, यो ओपन पार्लियामेन्ट .org नेटवर्कमा चाहिँ जोडिनु भएको छ। यसले नै एउटा इन्स्टिट्युसनको अहिले स्वरूप लिइरहेको छ र यो ब्रिटेनले संसदीय लोकतन्त्रको जननी त पहिला ब्रिटेन हो, उसले चाहिँ ई पार्लियामेन्ट भनेर विद्युतीय, अहिले यो विद्युतीय जमाना भएकोले, यो चाहिँ इलेक्ट्रोनिक जमाना भएकोले अब के हुनुपर्छ त भनेर एउटा आयो, कमिसनै बनायो। कस्तो हुनुपर्छ यो डेमोक्रेसीलाई चाहिँ कसरी लाने अहिलेको इन्टरनेटको जमानामा, खुलापनको जमानामा भनेर एउटा कमिसनको रिपोर्ट पनि आएको छ। यिनै कुराहरूले नै खुलापन सम्बन्धी विभिन्न सिद्धान्तहरू बनाएको हामी पाउँछौँ र यसरी हेर्दाखेरि के रहेछ त संसदीय खुलापनका प्रमुख आधारहरू भन्दा फेरि फर्केर आयो भने हामीले अभ्यास गरिरहेकै विषयहरू नै हुन्। पत्रकारहरू र सञ्चार माध्यमहरूको लागि व्यावहारिक सहज पहुँच, पार्लियामेन्टभित्र संसदीय क्रियाकलापहरूमा, संसदीय सूचनाहरूमा, संसदीय बैठकहरूमा पत्रकारहरूको प्रवेश, उहाँहरूको एक्सेस उहाँहरूलाई कस्तो छ, सहज छ कि छैन, त्यहाँ सूचना पाउने अवस्था छ कि छैन, रिपोर्टिङ गर्ने अवस्था छ कि छैन, सहज रूपमा त्यहाँबाट लाइभ गर्ने अवस्था के होला, ती सबै कुराहरू पहिलो बुँदा नै त्यो आउँदो रहेछ। दोस्रो भनेको चाहिँ सूचनाको हकको कानुनी दायित्वको पालना भएको छ कि छैन। हाम्रो देशमा पनि सूचनाको हक सम्बन्धी कानुन छ 2064 आएको, यो अहिले प्रोभिन्सियल लहरू नबनेसम्म 64 कानुन नै हुन त त्यस अनुसार नै अरू आउने हो, हामी सबै त्यसमा म्यान्डेटरी छ। हाम्रो सबै संसदले पनि सूचनाको हकको कानुनको कार्यान्वयन गर्नुपर्ने केही दायित्वहरू छ र ती दायित्वहरू गर्ने क्रममा चाहिँ आफ्ना डेटाहरू, आफ्ना इन्फर्मेसनहरू चाहिँ ओपन फर्म्याटमा राखिन्छ कि राखिँदैन। अहिले ओपन फर्म्याट भनेको जस्तो चाहिँ पार्लियामेन्टका विभिन्न डेटाहरू एक्सेल फर्म्याटमै कम्प्युटरमा राख्दा पनि पिडिएफमा होइन, मान्छेले चाहेको बेला झिक्न सक्ने, लान सक्ने, हेर्न सक्ने, यी यावत कुराहरू हामी ओपन तथ्याङ्कको कुराहरू छ। त्यसै गरी फ्रिडम अफ एक्सप्रेसन, मान्छेको बोल्न पाउने, लेख्न पाउने, बहस गर्न पाउने, विचार राख्न पाउने स्वतन्त्रताको कतिको सम्मान भएको छ, त्यसको कतिको रक्षा गर्न सफल भएको छ पार्लियामेन्ट। त्यसै गरी सार्वजनिक प्रसारण सेवा छ कि छैन, अथवा बहुल आम सञ्चार माध्यमहरूलाई त्यहाँ दिएको छ कि छैन, संसदमा छ त रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मात्रै एक्सेस छ कि, अब त्यसमा पनि प्रदेश सभा छ यहाँ रेडियो नेपालले मात्रै अरू रेडियोले नपाउने छ कि, सबै किसिमका सञ्चार माध्यमहरूको पहुँचलाई समान रूपमा स्वीकार गरेको छ कि। र अर्को के भनिन्छ भने सार्वजनिक प्रसारण सेवा, हाम्रो देशमा सार्वजनिक प्रसारण सेवा छैन, रेडियो नेपाल र नेपाल टेलिभिजन पनि सरकारी प्रसारण सेवा हो, सार्वजनिक होइन। जस्तो भनौँ न तपाईँहरूलाई उदाहरणको लागि बिबिसी भनेर तपाईँ सुन्नुहुन्छ नि, बिबिसी भनेर सुन्नु भने त्यो बेलायत सरकारको प्रसारण सेवा होइन, बेलायती जनताको प्रसारण सेवा भनेको, त्यसको एकाउन्टेबिलिटी चाहिँ ब्रिटिस पार्लियामेन्टप्रति हुन्छ, ब्रिटेनको गभर्मेन्टप्रति हुँदैन। हामी कहाँ पनि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवामा लाने भनेर धेरै वर्षदेखि छलफल चल्दैछ, सरकारले एकचोटि कार्यदल पनि बनायो, म पनि त्यसको सदस्य थिएँ, चारवटा त विधेयक बनिसक्यो, मैले चारैवटा विधेयक बनाउने सिलसिला म त्यसमा सदस्य थिएँ, तर अहिलेसम्म हामीले रूपान्तरण गरेको छैन। अहिले पनि के छ त भन्दा सरकार जसको हुन्छ त्यसको प्रसारण सेवाको रूपमा सीमा छ। खुला संसदको अर्थ के हो भने सबै नागरिक, सबै नेपालीलाई स्वतन्त्रता र निष्पक्षतापूर्वक प्रसारणको सिग्नलहरू सुन्न सक्ने सुनिश्चितता स्टेटले गर्नुपर्छ, पार्लियामेन्टले त्यो कुराको लागि अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ सार्वजनिक प्रसारण सेवा सुनिश्चित गर भनेर भनिएको छ। त्यसै गरी वेबसाइटहरू हुनु पर्यो, एप्सहरू हुनु पर्यो, सोसल मिडियाको अधिकतम सदुपयोग गर्नु पर्यो, सोसल मिडियाको एउटा ठुलो प्लेटफर्म हामीलाई उपलब्ध छ। अब अहिले हाम्रो पार्लियामेन्टले पनि युट्युबमा लाइभ प्रसारण गर्छ, हाम्रो धेरै अब फेसबुक पेजहरू, ट्विटर्सहरू, थुप्रै यो टेक्नोलोजीले दिएका अवसरहरूलाई हामीले कति प्रयोग गरेका छौँ। अर्को चाहिँ यसको प्रमुख अर्को कुरा के हुन्छ भने जनतासँग संसद कतिको गइरहेको छ, जस्तो सभामुखज्यू अघिल्लो हप्ता चाहिँ एउटा गाउँमा गएर युवाहरूसँग, जनतासँग साक्षात्कार गर्नुभयो, यस्तो किसिमको डाइरेक्ट पब्लिकसँग, युवाहरूसँग, विद्यार्थीहरूसँग, विभिन्न समुदायसँग पार्लियामेन्टेरियनहरूको चाहिँ इन्टरेक्सन कस्तो छ, पार्लियामेन्टले कसरी काम गरिरहेको छ, के बाध्यता छन्, कस्ता कानुन बनाइरहेको छ, के छ, यो फ्रिक्वेन्ट हुनुपर्छ, खास गरी युवा र विद्यार्थीसँग बढी हुनुपर्छ भने, युवा र विद्यार्थी भनेका हाम्रो देशको भविष्य हुन्, उनीहरूलाई चाहिँ पार्लियामेन्ट, हाम्रो देश कसरी चलिरहेको छ, कसरी नीतिहरू बनिरहेको छ, कसरी कानुन बनिरहेको छ भन्ने कुरामा एउटा इङ्गेज गर्नुपर्छ भन्ने चाहिँ प्रोग्राम चाहिँ हाम्रो हुनुपर्छ भने। त्यसै गरी कानुन निर्माण गर्ने अधिकार संसदको हो, तर कानुन निर्माण प्रक्रिया आफैमा पारदर्शी हुनु पर्यो, आफै सहभागितामूलक हुनु पर्यो। कानुन निर्माण प्रक्रिया, कानुन पारित गर्ने प्रक्रिया बढीभन्दा बढी सहभागितामूलक हुन सकेन भने त्यो लेजिस्लेटिभ ओपननेस चाहिँ हुन सक्दैन। हाम्रो पार्लियामेन्टको अभ्यासको कुरा गर्यो भने हाम्रो देशमा पद्म शमशेरले 2004 सालमा एउटा नेपाल सरकार ऐन भनेर त्यो बेलामै राष्ट्रिय सभा र भारदारी सभा भनेर परिकल्पना गरेर छ 7 साल अगाडि, तर त्यो खास अस्तित्वमा चलेन। 7 सालको क्रान्ति भयो, विभिन्न तर चुनाव भएन, विभिन्न सल्लाहकार सभाहरूको अभ्यास भयो, 15 सालमा चुनाव हो, 18 महिना मात्रै त्यो संसद चल्यो, 17 सालपछि फेरि हराएर गयो, फेरि निर्दलीय पञ्चायत सुरु भयो। अब निर्दलीय पञ्चायत सुरु हुँदाखेरि यसो हेऱ्यो भने राष्ट्रिय पञ्चायत एउटा प्रतिनिधिमूलक संरचना जस्तो त बन्यो, तर 32 सालसम्म आयो भने त्यहाँ प्रेसलाई पनि प्रवेश थिएन, त्यहाँ रेडियो नेपाल पनि जान पाउँदैन थियो, त्यहाँ राष्ट्रिय समाचार समिति पनि जान पाउँदैन, सांसदहरूले के छलफल गर्थे जनता हेरेर पनि जान पाउँदैन थियो। तर त्यो पछि फेरि 36 पछि 32 पछि खुला भयो, 32 पछि अलिक खुला भयो, 37 पछि अझ धेरै पञ्चायतमा पनि खुलापना आयो, र 46 सालपछि त धेरै आयो यो हाम्रो। तर पार्लियामेन्ट्री प्र्याक्टिसको कुरा गर्यो भने हामी धेरै गर्नु, अब दोस्रोचोटि हामी 47 सालको संविधानले हाम्रो संसदीय प्रजातन्त्र हाम्रो शासन प्रणाली हो भनेर हामीले भन्यौँ, पार्लियामेन्टमा मिडियाको पहुँच पनि दियौँ, र नेपाल हेर्नुहोस् यो साउथ एसियामा सार्वजनिक लेखा समिति खुला गर्ने, पत्रकारहरूको लागि खुला गर्ने देश नेपाल पहिलो जस्तै भनेको यो यो क्षेत्रमा, भने संसदीय खुलापनमा हामी एक किसिमले अगाडि अभ्यासहरू बढेको। पछि हाम्रो चाहिँ रेडियो नेपाल र नेपाल टेलिभिजनलाई विशेष समयहरू दिन थालियो, भिजिटर पासहरू दिन थाल्यो, विभिन्न अभ्यासहरू चाहिँ हाम्रो भयो, सूचनाको हकसम्बन्धी कानुन पनि बनेको छ, त्यस किसिमका अभ्यासहरू हाम्रो भएको छ, विधेयकमाथि सार्वजनिक छलफलका लागि पार्लियामेन्टले अहिले बाहिर कुनै कुनै चित्त बुझेन भने सरकारले ल्याएको विधेयकमा जनतामा छलफल होस् भनेर संसदले पठाइदिएको उदाहरणहरू पनि हामीसँग छ। विशेषज्ञ र नागरिक समाजसँग चाहिँ अन्तर्क्रिया पार्लियामेन्टले गरिरहेछ, मलाई लाग्छ प्रदेश सभाले पनि विधेयकहरूको सन्दर्भमा तपाईँहरूले पनि विभिन्न पक्षहरूसँग बोलाएर छलफल गर्नुहुन्छ होला, गर्नुभएको होला, जस्तो हामीलाई पनि बोलाइन्छ। यो भनेको एक किसिमको खुलापन र नागरिक समाजसँगको छलफलको चाहिँ अभ्यासहरू हो। प्रत्यक्ष प्रसारणै सुरु भयो हाम्रो चाहिँ टेलिभिजनमा, अहिले त युट्युबमै हुन थाल्यो, वेबसाइट पनि छ हाम्रो, एप्स छ, प्रवक्ता छ, सूचना अधिकारी छ, यस्तो अभ्यासहरू धेरै भयो। अब यी कुराहरूलाई चाहिँ विभिन्न ऐन कानुनमा पनि सुनिश्चित गरिएको छ, जसरी हामीले हेऱ्यौँ भने संविधानको विभिन्न धाराहरूमा यसलाई गर्दै 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 धेरै कुराले बाँधेको छ, प्रतिनिधि सभा नियमावली, राष्ट्रिय सभा नियमावली बाट कस्तो विशेषमा सार्वजनिक प्रसारण गर्ने, कुन बेला कुन बैठकमा कसलाई आउन दिने, कसलाई बस्न दिने, कसलाई बोलाउने, कुन प्रक्रियामा भन्ने यावत संरचनाहरू हाम्रो भएको छ। त्यसै गरी राष्ट्रिय सभा नियमावलीमा पनि रेकर्डहरू मेन्टेन गर्नेदेखि लिएर क्लोज सेसन चलाउने, खुला सेसन चलाउने, प्रवेशमा को आउन पाउने, कसरी आउने, जस्ता विभिन्न विषयहरू बनाएको छ। अब मैले खालि हाम्रो कन्टेक्स्टमा कुरा गरेको, अहिले नै जुन खुला संसदका केही स्कोपहरू गरेँ, कानुनी रूपमा संरचना व्यवस्था गर्ने कुरामा केही अभ्यासहरू हाम्रा छन्, कति छन् त्यो खुला संसदकै एउटा स्ट्यान्डर्ड्सलाई मिट गर्ने किसिमका छन् कि छैनन् त्यो एसेसमेन्ट हामी गरौँला, तपाईँ हामी नै छलफल गरेपछि त्यो गरौँला। नैतिक र यो आचार संहिताको सन्दर्भमा पनि पहिलोचोटि हो, यति पनि थिएन पहिला, अहिले चाहिँ प्रतिनिधि सभा नियमावलीमा र राष्ट्रिय सभा नियमावलीमा चाहिँ 8-8 कुरा व्यवस्था गरिएको छ। तर मलाई लाग्छ धेरैतिर प्रदेश सभामा त्यस्तै भएकोले के गर्ने, पार्लियामेन्टेरियनहरूको आचरण कस्तो हुनुपर्छ भन्ने बारेमा केही न केही नियमावलीमा पक्कै यहाँको नियमावलीमा छ। एउटा अर्को विषयमा जान चाहन्छु, यो सम्पूर्ण डिस्कोर्सहरू, मैले एउटा त संसदीय खुलापनको सैद्धान्तिक कुरा बताएँ, अर्को नेपालको अभ्यासलाई अलिकति यहाँ तपाईँहरूलाई यसो झल्को दिने मात्रै प्रयास गरेँ। यो कुरालाई संश्लेषण गरेर यसलाई सिद्धान्तकै रूपमा विकास गर्न चाहिँ यो संसदीय खुलापन सम्बन्धी विश्व घोषणा पत्र जारी भएको छ, त्यो विश्व घोषणा पत्र यो 2012 जारी भएको, जुन चाहिँ हाम्रो लागि उपयोगी छ, हामीले त्यसलाई हेर्न सक्छौँ, नमुनाको रूपमा सिक्न सक्छौँ। म यति मात्र भन्न चाहन्छु, त्यो संसदीय खुलापन सम्बन्धी घोषणा पत्र हेरौँ, अनि हाम्रो संसदीय अभ्यास, हाम्रो प्रदेश सभाको अभ्यास, हाम्रो केन्द्रीय संसदको अभ्यासलाई एकचोटि फर्केर हेरौँ, कहाँनिर हामी पुगेका छौँ, कहाँनिर जान पर्न बाँकी छ, र हामी अझ कति जानुपर्ने, हामीले प्रयास गर्नुपर्ने रहेछ भन्ने कुरामा चाहिँ हामीले एउटा आफ्नो बाटो तय गर्न हामीलाई त्यसले मद्दत गर्छ होला। अब के गर्न सकिन्छ त भन्दाखेरि, अब हामी कहाँनिर छौँ त, संसदीय अभ्यास हाम्रो कस्तो छ, कानुन कस्तो छ, अलिकति लेखाजोखा गरौँ। हामी ओपन पार्लियामेन्टको अभ्यासमा अग्रसर भइरहेका छौँ त, एउटा खुलापनलाई हामीले आत्मसात गरेका छौँ त, त्यसअनुसार कानुनहरू बनाएका छौँ त, त्यसअनुसार अभ्यासहरू गरिरहेका छौँ त, यो कुरामा अलिकति सोचौँ, अलिकति बहसहरू गरौँ, अलिकति विश्लेषणहरू गरौँ, अलिकति लेखौँ, अलिकति घसघच्याउँ, नागरिक समाजले पनि यसलाई एजेन्डा बनाऊ, मिडियाले पनि यसलाई बहसमा लैजाउँ, पार्लियामेन्टेरियनहरूले पनि यसमा चाहिँ खोत्ल्यौँ, ए यो त हुनुपर्ने हो, कति गराएर छौँ, कति भारिन्छ, कति गर्नुपर्ने रहेछ सोचौँ। खुलापनको एउटा प्रिन्सिपलहरू बनेको छ, एउटा मुन भ्यालुजहरू बनेको छ, त्यो भ्यालुजहरूलाई आत्मसात गरौँ र त्यसलाई चाहिँ अवलम्बन गरौँ। किन गरौँ भने यही हाम्रो अहिले संविधानले निर्दिष्ट गरेको प्रणालीलाई हामीले सफल बनाउनु छ, यसलाई प्रभावकारी बनाउँछ, फ्रस्ट्रेसन जनतामा नआओस्, यसले काम गरोस् भन्ने हामी चाहन्छौँ भने यसलाई हामीले बढीभन्दा बढी पारदर्शी, जवाबदेही के बनाउने हो, बढी जनसहभागिता भएको बनाउनु पर्ने हुन्छ। त्यो कुरालाई आत्मसात गरौँ। नागरिक समाज, मिडिया र बौद्धिक वर्गसँगको सहकार्य चाहिँ हाम्रो पार्लियामेन्टले अलिकति बढाएर लिएर जानु पर्यो। अलिक बढी अन्तर्क्रियाहरू, फर्मल इन्फर्मल विभिन्न सेक्टरमा अहिले गरेको भन्दा अझै बढी एउटा सहकार्यको, यो तिनटै पक्षसँग, मिडियासँग, नागरिक समाजसँग र समाजका इन्टेलेक्चुअल्सहरूसँग, अझ म यसमा युथहरूसँग पनि भन्छु कि स्टुडेन्ट्सहरू, अलिक बढी हामीले चाहिँ सहकार्यलाई बढाएर लिएर जाउँ। संसदको हाम्रो चाहिँ कार्य सम्पादन जुन कार्य पार्लियामेन्टले गरिरहेको छ, मैले अघि नै भने नागरिक समाजका यहाँ संस्थाहरू हुनुहुन्छ होला, कोही एन्टी करप्सनमा काम गर्ने, कोही सूचनाको हकमा काम गर्ने, कोही समाजमा पारदर्शिता सदाचारको लागि काम गर्ने, कोही भ्यालुजको लागि काम गर्ने हुनुहुन्छ होला। तपाईँहरूले संसदको निगरानी गर्न सुरु गर्नुहोस्। पार्लियामेन्टमा कसरी काम भइरहेको छ, कस्तो विधेयक आएका छन्, कतिचोटि छलफल भए, कस्ता संशोधन राखियो, सांसदहरू कति उपस्थित हुने गर्नुहुन्छ, कति हुने गर्नुहुन्न, उहाँहरूले लिने खर्च कसरी गरिरहनु भएको छ, त्यसमा चाहिँ त्यो खर्च कतिको पारदर्शी छ, कति नियमसङ्गत छ, के छ, यी कुराहरूमा नागरिक समाजले चासो दिनु पर्यो र कामहरू गर्न चाहिँ सुरु गर्नु पर्यो। हामीले प्रदेशमा र केन्द्रमा पनि त्यो खुला संसदको अभ्यासलाई बढावा दिनलाई मद्दत पुगोस् भन्ने हिसाबले छलफल अगाडि बढाएका छौँ। हामी सबै त्यसका लागि लागौँ र त्यो प्रक्रियामा अहिले विश्वव्यापी रूपमा एउटा नयाँ, मैले सुरुमा नै भनेको थिएँ, खुला सरकार साझेदारी भन्ने एउटा ग्लोबल पार्टनरसिप सङ्गठन आएको छ। त्यो सङ्गठनमा हामी नेपाल आबद्ध भएर त्यसबाट अझ बढी हामी लाभ लिँदै अगाडि बढ्नुपर्छ र त्यो पढ्ने प्रक्रियामा तपाईँहरूले पनि त्यो खुला सरकार साझेदारीको विश्वव्यापी अभियान के रहेछ, कसो रहेछ, चासो लिइदिनु होला र त्यसले हामीलाई हाम्रो शासन प्रणालीलाई राम्रो बनाउन कसरी बल पुग्ने रहेछ भनेर भुत्लिदिनु होला, सोचिदिनु होला भन्ने म आग्रह गर्दै अहिलेलाई बिदा हुन चाहन्छु।
यहाँहरूले सुन्नुभयो खुला संसदको अवधारणा के हो र यसको अभ्यास हामीले कसरी गरिरहेका छौँ भन्ने बारेको मेरो प्रस्तुति। यस सम्बन्धी बहसका अरू भागहरू हामी अरू सिरिजहरूमा राख्नेछौँ। आजलाई यहाँहरूले यो सुनिदिनु भयो धन्यवाद दिँदै म बिदा चाहन्छु। नमस्कार।